सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, आगामी फागुन 21 गतेको निर्वाचनको मिति नजिकै गर्दा राजनीतिक दलहरू पनि चुनाव केन्द्रित हुन थालेका छन्। निर्वाचनलाई लक्षित गर्दै दलहरू चुनाव लक्षित सहकार्य र कार्यगत एकताका लागि लागिरहेका छन्। यसैबीच काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी बीच भएको एकताले नेपाली राजनीतिलाई नयाँ मोडमा पुर्याउने अपेक्षा गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले एजेण्डा मिल्ने अरू दल र समूहसँग पनि सहकारी गर्न सकिने जनाएको छ। यस्तो अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी अब कसरी अगाडि बढ्छ, को कोसँग सहकार्य हुन सक्छ? बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्नुपर्ने बाध्यात्मक अवस्था राष्ट्रिय स्वतन्त्र पार्टीलाई किन पर्यो? यस्तै यस्तै विषयमा केन्द्रित रहेर आज हामी कुराकानी गर्दैछौ। यसको लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा। प्रवक्ताजी, पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीचको जुन सम्झौता भयो त्यसले नेपालको राजनीतिमा नयाँ मोडमा जाने भन्ने एक किसिमको माहौल सिर्जना भएको छ। यहाँहरूले अन्य समूह र विचार मिल्नेसँग सहकार्य र गठबन्धन गर्न सकिने एजेण्डा मिल्नेहरूसँग भन्नुभएको छ, त्यसको पनि कुराकानी भइरहेछ। यहीबाट कुराकानीको शुरूआत गरौं।
धन्यवाद, कार्यक्रममा बोलाउनु भयो, बोल्ने मौका दिनुभयो, त्यसको लागि धन्यवाद। हामीले अहिले नयाँ राजनीतिक परिवर्तित राजनीतिक अभ्यास गर्न खोज्नेहरू एक ठाउँमा आउनु पर्यो र हामी चाहिँ उमेर समूह अनुसार मात्र नयाँ होइन कि नयाँ योजना, नयाँ सोच, नयाँ अभ्यास, नयाँ संस्कार लिएर आएकाहरू एक ठाउँमा आउनु पर्यो। जस्तै विगतमा पनि नयाँ दलहरू नआएको होइन, मधेसमा त दलको संख्याहरू एक दर्जनभन्दा धेरै पुगेको थियो मधेसवादी दलहरू मात्र। यसरी नै हामी 100 धेरै दल निर्वाचन आयोगमा पहिले पनि पुगेको थियो, लगभग 15 भन्दा धेरै दलको उपस्थिति सदनमा पहिला पनि पुगेको थियो, तर त्यो संख्यागत रूपमा मात्र नयाँ भयो, संस्कार, अभ्यास, अपेक्षा, योजना, विचार केही पनि नयाँ भएन। र सबै दलहरूको प्राथमिकता भनेको राजनीतिक रूपमा कुनै पद अख्तियारी लिने, बाँडफाँड गर्ने र आफू र आफ्नाको लागि मात्र सोच्ने भयो। र मान्छेले केही सोधे कि लोकतन्त्र, संविधानको राष्ट्रियताको हवाला दिएर कुरालाई उतातिर मोड्ने, तिमीले मेरो विरोध गर्यो भने लोकतन्त्र खतरामा पर्छ भन्ने जस्तो अभ्यासहरू गर्ने। तर के भयो भने यो 3.5 दशकमा खासै हुनुपर्ने जति काम भएन, केही पनि भएन भनेर भन्न मिल्दैन हामीले, तर हुनुपर्ने जति काम भएन। त्यसैले गर्दा अब चाहिँ हामी नयाँ योजना, नयाँ अभ्यास लिएर सबै परिवर्तित राजनीतिक जुन आजभन्दा 1 दशक लगभग पहिला उज्जवल थापाज्यूले सुरु गर्नुभएको थियो, त्यसपछि रन्जु दर्शनाको उम्मेदवारी भयो, त्यसपछि बालेनजी उम्मेदवार हुनुभयो, जित्नुभयो, त्यसपछि हामी राजनीतिमा आयौँ, त्यसपछि अरूहरू पनि आए, जेएनजीको विद्रोह भयो, यसपछिका सबैजना हामी एक ठाउँमा आउने क्रम जारी छ। विवेकशील र हामी एक ठाउँमा आइसक्यौँ, त्यसपछि बालेनजी पनि आउनुभयो, अब अझै पनि केही प्रयासहरू हुँदैछ, त्यो निर्वाचनभन्दा अब यो उम्मेदवारी दिने दिनसम्म पनि जारी रहनेछ।
मैले जोड्न खोजेको जस्तै बालेन्द्र शाहसँग अथवा बालेनसँग चाहिँ यहाँहरूको सहमति भइसक्यो होइन, एकताका कुराहरू भइसके, अब अन्य दलहरूसँग पनि एकताका कुराहरू केही प्रयासहरू बढेका छन् कि? उज्यालो पार्टीसँग
तर यसमा के हुन्छ भने अब जबसम्म निष्कर्ष निर्णय पुग्दैन तबसम्म भोलि गएर जे पनि हुन सक्छ होइन, बार्गेनिङ पनि हुन्छ राजनीतिमा, नेगोसिएसनहरू हुन्छ, विभिन्न अपेक्षाहरू हुन्छ, त्यसैले गर्दा जबसम्म फाइनल हुँदैन तबसम्म योसँग यस्तो भइरहेछ, किनकि भोलि नहुँदाखेरि उहाँहरूलाई पनि अप्ठ्यारो, अनि किन नाम भन्दै होला राजनीतिक रूपमा भनेर त्यो अलि राजनीतिमा अलि जबसम्म फाइनल डिसिजनहरू भइसक्या हुँदैन तबसम्म यस्तो कुराहरू पब्लिकली नभन्दा नै राम्रो हुन्छ।
उज्यालो पार्टीसँग यस अघि नै सँगसँगै चाहिँ एकता गर्ने कुरा भएको थियो होइन, त्यसमा अलिकति लामो भयो, अब त्यो यात्रा टुङ्गिनै सक्या हो या हुन्छ भन्ने धेरैको अपेक्षा पनि छ, के भयो होला भन्ने चासोको विषय पनि छ नि, किनभने नयाँ शक्ति रूपमा सबै उदय स्थितिमा सम्भावना छ अझै पनि।
राजनीतिक सहकार्यको तीनवटा फरक पाटोहरू हुन्छ, एउटा सांगठनिक एकता, अर्को संगठनको समझदारी, र अर्को निर्वाचनमा जाँदै गर्दाको तालमेल। निर्वाचनको तालमेलको सम्भावना अझै पनि त्यो त सदा जीवित नै छ, हामी एकअर्कालाई डिस्टर्ब नगरिकन निर्वाचनमा जान्छौँ भन्ने समझदारी त एउटा जेन्टलम्यान अन्डरस्ट्यान्डिङ त्यो पहिलादेखि नै छँदैछ। र अर्को यतातिर सांगठनिक रूपमै एउटै संगठन भएर जाने, एउटै चुनाव चिन्ह, एउटै पार्टीको नाम, एउटै झण्डा भन्ने कुराको सम्भावना सकिसकेको भन्न मिल्दैन, किनकि जबसम्म दिनहरू बाँकी छ तबसम्म सम्भावनाहरू जीवित नै रहन्छ, तर कमजोर चाहिँ भइसकेको छ त्यो सम्भावनाहरू। उहाँहरू हिजो प्रगतिशील लोकतान्त्रिक पार्टीसँग पनि लोकतान्त्रिक प्रगतिशील पार्टीसँग पनि धेरै नजिक पुगिसक्नुभयो समझदारीको भन्ने सञ्चार माध्यममा पनि आइराखेको छ, र हामीसँगको वार्ता पनि छँदैछ, जीवित छँदैछ। त्यसैले यसमा सबै कुरा टुङ्गिसकेको भन्न मिल्दैन, तर एक हामी निर्वाचन तालमेलको सम्भावना त जीवित नै छ, त्यो सदा जीवित नै रहन्छ निर्वाचनको दिनसम्मै, र अरू कुराहरूमा चाहिँ सम्भावना अलिक कमजोर भएको छ।
हजुर, जेएनजी आन्दोलनपछि नेपालको राजनीतिक परिस्थिति फरक भयो र संसद विघटन भइसकेपछि हामी नयाँ निर्वाचनको तयारीमा छौं, तर यी संविधान अन्तर्गत रहेर निर्वाचन भयो भने फेरि आखिरी आउने यी प्रतिनिधि सभा हो, तात्विक अन्तर के हुन्छ? संविधान अन्तर्गतै रहनुपर्छ, यसले दिने रिजल्ट आखिर उस्तै हुने भन्ने भनाइहरू पनि छन्, के भन्नुहुन्छ?
केही भाष्यहरू छन् नेपाली राजनीतिमा जुन हामीले सुधार्नु पर्नेछ। एउटा स्थिरता भएन यो देशमा भनेर भन्नुहुन्छ उहाँहरू होइन, तर स्थिरता नभएको यो देशमा 32 वर्षसम्म एउटै प्रधानमन्त्री भीमसेन थापा पनि हुनुहुन्थ्यो, 15 वर्षसम्म एउटै राजकाज पनि थियो, 28 वर्षसम्म एउटै सिस्टम र संविधान पनि थियो, त्यसैले स्थिरता नभएको होइन। पढे लेखेको भएनन् भनेर भन्नुहुन्छ, पढे लेखेको पनि नभएको होइन। योभन्दा अगाडि डाक्टर आरजु देउवा, डाक्टर प्रकाश शरण महन्त, डाक्टर नारायण खड्का, यस्तो पिएचडी डाक्टरहरू कतिजना हुनुहुन्थ्यो, तर उहाँहरू सबै मध्ये अब सबैको नाम नलिउँ तर एक दुईजनाको नाम त हामी सम्झिन सक्छौँ, जसको घरमा यति पैसा थियो कि जल्न पनि 3 दिन लाग्यो। त्यसैले गर्दा पढे लेखेको मात्र आएर हुने हो भने उहाँहरू किन त्यति भ्रष्ट हुनुभयो, पिएचडी गरेर आउनुभयो अमेरिकाबाट? त्यसैले यो स्थिरताको भाष्य र पढे लेखेको भाष्य दुइटै गलत हो। चाहिएको के छ भने एउटा स्पष्ट दर्शन र इमान्दारीपूर्वक राजनीतिक अभ्यास गर्ने एउटा संस्कार, त्यो आवश्यक छ। अनि यो कार्यकर्तामुखी जुन बजेट छ होइन, देशको 10 वर्षको योजना खाका कोरेर के चाहिएको छ, त्यसको इकोनोमिक रिटर्न के हुन्छ भनेर हामीले त्यसरी गर्नुभन्दा अब हरेक ठेकेदारलाई पाल्नु छ, हरेक वडा अध्यक्षको डोजरहरू छ, सबै चल्नु पर्यो भनेर त्यसरी जुन बजेट बाँड्छौँ त्यो गलत हो। त्यसैले यहाँ व्यवस्थाको पनि दोष छैन, यहाँ स्थिरताको पनि दोष छैन, यहाँ व्यक्तित्वको पनि दोष छैन, त्यो व्यक्तिहरूले गरिराखेको व्यवहारको दोष हो होइन। अब योभन्दा अगाडिकै हेर्नुहोस्, नेपाली कङ्ग्रेस र एमालेको गठबन्धन बन्दै गर्दाखेरि मध्यरातमा एउटा व्यापारीको घरमा 7 बुद्धे समझदारी भएको हो, तर लगभग 15 महिनाको कार्यकालमा कतिवटा बुदामा काम गर्नुभयो उहाँहरूले? के 15 महिना पर्याप्त थिएन एउटा पनि बुदामा काम गर्नको लागि? संविधान संशोधन भन्नुभयो, संविधान संशोधनको लागि आन्तरिक कार्यदल धरी बनाउनु भएन, किनकि त्यो त 7 बुधे जनतालाई ठग्नको लागि थियो, झुक्याउनको लागि थियो। त्यसैले के परिवर्तन हुन्छ त भनेर तपाईँले भन्दै गर्दा, पहिला त हामीले यही कुराहरू परिवर्तन गर्नु छ कि जनतालाई झुक्याउनको लागि सम्झौताहरू नगर्नुहोस्, समझदारीहरू नगर्नुहोस्, इमान्दारीपूर्वक गर्नुहोस्, समझदारी गर्दै नगर्नुहोस्, गर्नुहुन्छ भने त्यसमा काम गर्नुहोस् होइन। र अस्ति हाम्रो पार्टी सभापतिले फेसबुकमै लेख्नु पनि भएको थियो कि आफूलाई आवश्यकता अनुसारको समझदारी होइन देशलाई चाहिएको समझदारी गरौँ भनेर हामी त्यही चाहिरहेको छौँ। त्यसैले हामीले पटक पटक जहिले पनि दोष हामीले अब हेर्नुहोस् मधेसमा राजनीति पहाडलाई गाली गरेर भयो, पहाडको राजनीति भारतलाई गाली गरेर भयो, तर त्यो गाली किन गरियो भने सधैँ आफ्नो कमजोरी लुकाउनको लागि गाली गरियो। हामी आफू सुध्रियो भने त हामीलाई छिमेकीलाई गाली गर्न पनि पर्दैन नि। त्यसैले यो कुराहरू हामीले व्यवहारको कुरा, नीतिको कुरा, योजनाको कुरा, कार्यक्रमको कुरा, इमान्दारिताको कुरा, अभ्यासको कुरा, यो कुराहरू सुधारै पुग्छ। त्यसैले आउने निर्वाचनले निर्वाचित गराउने पात्रहरू फेरि त्यही भइदेलान् कि फेरि केपी ओली नै प्रधानमन्त्री भइदेलान् कि भन्ने डरहरू त जीवित नै छ। तर त्यसैले गर्दा हामी सबैजना एक ठाउँमा आउनुपर्छ, मिल्नुपर्छ र हामीहरू जब सबैलाई एउटा कुरा भनेरै टुङ्ग्याउँ म अहिलेका मन्त्रीहरूले क्वार्टरहरू युज नगर्दा धेरै तामझाम गरेर सचिवालय नराख्दा आफ्नै भएको गाडी प्रयोग गर्दा अब भिआइपीहरू युज नगर्दा एयरपोर्टमा यसले एक किसिमको नयाँ पाटो नयाँ संस्कार त सुरुवात गर्यो नि। हामी सदनमा हुँदाखेरि सरकारमा हुँदाखेरि हामीले पनि यो प्रयास गरेका थियौँ तर त्यो बेला नेकपा एमाले र काङ्ग्रेसकाहरूले हामीलाई स्टन्ट भने तर अहिले आएर चुनावी सरकारका मन्त्रीहरूले त्यो गर्दै गर्दा चाहिँ स्वागत योग्य भएको छ। यसरी नै बिस्तारै बिस्तारै परिवर्तन गर्ने हो।
हजुर, यहाँले यो भन्दै गर्दाखेरि हाम्रो निर्वाचन प्रणालीकोमै कुराहरू आउँछन्। अघिल्लो कार्यकालको समीक्षा गर्दै गर्दाखेरि यहाँहरू पनि एउटा ठूलै शक्तिको रूपमा सदनमा उपस्थित हुनुहुन्थ्यो तर सरकार बनाउनको लागि तिनै पुराना दलहरूसँग मिल्नुपर्ने बाध्यात्मक अवस्था थियो। किन यो प्रणाली गर्दाखेरि फेरि त्यही परिस्थिति आउने हो कि भन्ने चिन्ता पनि त छन् जेका अर्कोतर्फ
छ। मैले तपाईँको त्यो चिन्ता छ भन्ने कुरामा मेरो सहमति जनाउँछु कि फेरि त्यस्तो नभइदियोस् भनेर। त्यसैले गर्दा नै अब जसरी यो देशमा बजेट टुक्रे बजेट सबै वार्डमा बाँडिन्छ होइन, त्यसरी तपाईँले मतदान गर्दाखेरि चाहिँ सबै पार्टीमा नबाँडिदिनुहोस्। परिवर्तनको लागि एउटा केन्द्रीकृत मतदानको अभ्यास गर्नुहोस्। र अर्को कुरा, मतदान भनेर हामी भन्यौँ, दान हो, यसबाट हामी परिणाम अपेक्षा गर्नु हुँदैन भनेर मतदान भन्यो, तर मत लगानी हो नि खासमा होइन। तपाईँले त आफ्नो भविष्यको लागि लगानी गर्ने र त्यो दिने कसलाई भने जनप्रतिनिधिलाई दिने, योग्यताको, पृष्ठभूमिको, पार्टीको, नीतिको, अभ्यासको आधारमा दिने। त्यसैले गर्दा यो दुईवटा परिवर्तन भयो भने तपाईँले भन्नुभएको जोखिम हुँदै नहुने होइन, तर त्यसलाई न्यून गर्न सकिन्छ, त्यसलाई न्यूनीकरण गर्न सकिन्छ। त्यो भनेको एउटा मत लगानी गर्नुहोस् र अर्को यो देशमा बजेट छरिएको जस्तो भोट छरिएर नदिनुहोस्, एउटालाई दिनुहोस्, एउटामा लगानी गरिदिनुहोस् अनि हेर्नुहोस् पाँच वर्षमा उसले कहाँ पुर्याउँछ। भएन भने त केही डेढ वर्षमा स्थानीय तहको निर्वाचन नै आउँदैछ नि, प्रदेशकै आउँदैछ नि, तपाईँ पाँच वर्ष पनि कुर्नु परेन। तपाईँको मूल्याङ्कन त तपाईँले रिभाइज गर्न पाउने त डेढ वर्षमै समय आउँदैछ, चौध पन्ध्र महिनामै आउँदैछ।
अब निर्वाचन पछि धेरै समस्याहरू समाधान गर्नुपर्ने हुन्छ, भ्रष्टाचार मुक्त देश बनाउनु पर्ने, देश के व्यतिथिहरू अन्त्य गर्नुपर्ने, अहिलेको जुन जेएनजी आन्दोलन छ त्यसलाई पनि सम्बोधन गर्नुपर्ने, यी यावत कुराहरू छन्। यहाँहरू एकीकृत भएर गइराख्नु भएको छ होइन, आवश्यक विचार मिल्ने, एजेन्डा मिल्ने, दलहरूसँग मिलिराख्नु भएको छ, यसले देशलाई न्याय दिन सक्छ? यो एउटा प्रमुख प्रश्नको रूपमा उठिरहेको छ, किनभने हिजोको दिनमा पनि नयाँ नयाँ शक्तिहरू आएका थिए, आन्दोलनपछि नयाँ शक्ति आउँछन् तर देशलाई न्याय दिन सक्दैनन्। यहाँले दिन सक्नुहुन्छ कि हुन्न भन्ने एउटा चिन्ता विषय पनि छ नि त।
होइन, देशलाई एउटा कुरा, हामी राजनीतिमा कहाँबाट आएको छौँ, कुन पृष्ठभूमिबाट आएको छौँ र पहिलाकाहरू कहाँबाट आउनु भएको थियो भन्ने कुराको भिन्नता पनि हेर्नुपर्छ। विकास क्षेत्रमा, डेभलपमेन्ट सेक्टरमा काम गर्नेहरू मध्ये सपनाको जागिर खाइराखेको हो, जसको दैनिक आमदानी 1,00,000 रुपियाँ थियो, त्यो डाक्टर स्वर्णिम वाग्ले हो होइन। उहाँ पैसा कमाउनुको लागि राजनीतिमा आउनै पर्दैन। मासिक 30,00,000 रुपियाँ तलब खाइरहेको व्यक्ति, टेलिभिजनको पर्दामा दिनभरि मान्छे कुरेर बस्थे त्यो व्यक्ति रवि लामिछाने, एउटा ऱ्यापर ग्रुपमा फेमस बालेन, एउटा लयर ग्रुपमा राम्रो करियर भएको सुविता गौतम, मेरो आफ्नै पनि रिसर्च कम्पनी छ जुन नेपालको अग्रणी कमर्सियल ब्रान्डको रूपमा, कमर्सियल रिसर्च ब्रान्डको रूपमा छ। हामी सबैजनाको पृष्ठभूमि एउटा सफल आफ्नो व्यक्तिगत व्यावसायिक यात्राबाट यहाँ आएको हो। अरू जस्तो जेलबाट आन्दोलनबाट जंगलबाट सड़कबाट टार बालेर ठेकदारी गरेर आएको होइन। त्यसैले गर्दाखेरि त्यो जस्तो अभ्यास भयो त्यस्तै अभ्यास यिनीहरूबाट पनि होला भन्ने आशंका नगरिदिन अनुरोध गर्दछु, किनकि हामी फरक अभ्यासबाट आएको हौ। आफ्नो क्षेत्रमा सफल भएर सफल व्यावसायिक यात्रामा रहेको व्यक्तिहरू होइन अब देशको लागि भनेर हामी यता आएको हौ। तर तपाईँले भन्नुभएको प्रश्न हुँदै हुँदैन त्यस्तो सोध्नै पाउँदैन भन्ने होइन, हामीले जबसम्म डेलिभर गर्दैनौँ तबसम्म यो प्रश्न यो आशंकाहरू जीवित रहन्छ होइन। त्यो जीवित किन रहन्छ भने त्यसले परिणाम खोजिराखेको छ, पात्र मात्र खोजेको होइन नि प्रवृत्ति पनि खोजिराखेको छ। त्यसैले गर्दा यी प्रश्नहरू जायज छन् जीवित रहन्छन् तर मौका पाएपछि हामीले त्यो डेलिभर गरेर यसको जवाब दिने हो।
अबको निर्वाचन अबको राजनीति कतातिर अगाडि बढ्छ भन्ने सर्वत्र चासोको विषय पनि छ, देशलाई समृद्धि स्थिरतातर्फ लैजाने तर्फ अथवा लैजानु पर्छ भन्ने एउटा कुरा छँदैछ, कतै प्रतिशोधपूर्ण राजनीति हुन्छ कि अब भन्ने पनि छ, के भन्नुहुन्छ? नयाँ शक्तिको रूपमा यहाँहरू आइराख्नु भएको छ,
होइन त्यो गर्नु हुँदैन। हेर्नुहोस् हामीलाई यो लगभग 20 महिना राजनीतिक यात्रामा विगत 20 महिना एकदमै संघर्षपूर्ण थियो, ज्यानको धम्कीदेखि लिएर विभिन्न टर्चरहरू नै फेस गर्नु परेको थियो हामीले। हाम्रो सभापति लगभग 303 वा कारागारभित्र बस्नु परेको थियो, यो सबै चिजहरू छ। तर हाम्रो लक्ष्य हामी राजनीतिमा बदला लिनको लागि आएकै होइनौ, हामी राजनीतिमा आएको देश बनाउनलाई हो। र हामी जब यो झिना मसिना कुराहरूमा अड्किन थाल्छौँ हामी उद्देश्यमा पुग्न सक्दैनौँ। त्यसैले गर्दा एउटा कुरा यो, अर्को कुरा उहाँहरूले कुनै कालखण्डमा सही गर्नुभएको थियो तर त्यसपछि राजनीतिक मिटर ब्याजी भन्छु म उहाँहरूलाई, एकचोटि लगानी गर्नुभयो सधैँभरि खाना पाउँछ, एकचोटि जेल बसेँ सधैँभरि मैले महल पाउनुपर्छ होइन, एकचोटि आन्दोलन गरेँ सधैँभरि मैले पद पाउनुपर्छ भनेर त्यो मिटर ब्याजको अभ्यास गर्न खोज्नुभयो। र अर्को कुरा उहाँहरूले केही पनि नगर्नु भएको सधैँ गलत गर्नुभएको भन्ने धारणा राखेर अगाडि बढ्नु पनि हुँदैन न। एउटा कुरा सम्मान गर्ने लायक त के पनि छ भने निर्दलीय व्यवस्थाबाट बहुदलीय व्यवस्थाको लागि आन्दोलन गरिदिनु भयो तब न हाम्रो जस्तो पार्टी रजिस्टर हुन पायो, नत्र त हामी त दर्ता नै हुन पाउँदैनथ्यौँ। त्यसैले त्यो सम्मान उहाँहरूप्रति उहाँहरूको योगदानप्रति राख्नुपर्छ। तर त्यो त्यसमा हामी फेरि उहाँहरूले जुन गलत गर्नुभयो, जुन भ्रष्टाचार गर्नुभयो, जुन प्रतिशोधको अभ्यास गर्नुभयो त्यो कुराहरू हामीले बिर्सिनु हुँदैन तर त्यसमा अल्झिनु हुँदैन होइन। त्यसमा हामी अल्झेर पक्षलाई भनेर त्यो बदला लिने तरिका भन्दा पनि हामी राजनीतिमा आएको त देशको लागि हो, हामी त्यतातिर जानुपर्छ। त्यसैले म ती पार्टीका नेता र सदस्यहरूलाई यहीँबाट पनि अनुरोध गर्छु, हाम्रो दुश्मनी भनेको यो देशको गरिबीसँग हो, यो देशको भ्रष्टाचारसँग हो, यो देशको व्यतिथिसँग हो, यो देशको कमजोरीहरूसँग हो। तपाईँहरूले विभिन्न कालखण्डमा राजनीतिक अभ्यास जे जान्नुभएको थियो त्यही गर्नुभयो, तर हामी त्यो गर्नेवाला छैनौँ। हामी लड्नेवाला छौँ गरिबीसँग, भ्रष्टाचारसँग, व्यतिथिसँग, कुशासनसँग। तपाईँहरूसँग हाम्रो कुनै लडाइँ छैन। एउटा लोकतान्त्रिक प्रतिस्पर्धामा तपाईँहरू पनि निर्वाचनमा आउनुहुन्छ, तपाईँहरूले सकेको भोट ल्याउनुहुन्छ र हामी त्यो प्रतिस्पर्धामा लोकतान्त्रिक पद्धतिमै हामी प्रतिस्पर्धा गर्न आएका हौँ। त्यसैले हामी त्यो अभ्यास गर्न चाहँदैनौँ, गर्ने छैनौँ, त्यसमा ढुक्क हुनुहोस्। र त्यो मैले एउटा प्रवक्ताले मात्र बोलेको होइन, हामी नेतृत्व तह सबैजनाले यो कुरा गरिराखेका हुन्छौँ कि हामीले त्यो अभ्यास गर्नु हुँदैन है भनेर। त्यसमा सबैजनालाई नागरिक र अरू दलका सदस्यहरू सबैजनालाई म अनुरोध गर्न चाहन्छु, हामी त्यो अभ्यास गर्नेवाला छैनौँ। प्रतिशोधको राजनीति अरू दलबाट भयो, हामीबाट हुनेवाला छैन।
हजुर, यति भन्दै गर्दाखेरि पुराना दलका जुन नेताहरू छन्, युवा नेताहरू, उहाँहरू पनि राष्ट्रपतर्फ आउने अथवा उहाँहरूसँग मिल्ने सम्भावना कति छ? किनभने योभन्दा अगाडिका भेटहरूमा पनि विभिन्न दलका नेताहरूले कुराकानी गरेका कुराहरू आइरहेका छन्, केही सम्भावना छ त्यस्तो?
हेर्नुहोस्, पार्टीभन्दा पनि उहाँको व्यक्तिगत अभ्यास र पृष्ठभूमि हेर्नुपर्छ हामीले। मलाई आज बिहान पनि पुरानो अरू पार्टीहरूबाट विगतमा सदनमै पुगिसक्नु भएको 2-3 जनाको फोन आयो, र उहाँहरूले उहाँहरूको बारेमा फोन आयो कि उहाँहरू इन्ट्रेस्टेड हुनुहुन्छ, इच्छुक हुनुहुन्छ यतैबाट अब चुनाव उठ्ने भनेर, मैले केही पनि जवाब दिइनँ। मैले भने कि हाम्रो पार्टीमा प्रक्रिया छ, सदस्यता लिएपछि तपाईँले अहिले समानुपातिकमा पनि हेरिरहनु भयो होला अरूहरूको लिस्ट कसरी चयन भयो, हिजो केपी शर्मा ओलीज्यूले सचिवालय बैठकमा लिस्ट कसरी प्रस्तुत गर्नुभयो र हाम्रोमा को को आउँदै हुनुहुन्छ भन्ने कुरा अहिलेसम्म पार्टी सभापतिलाई पनि थाहा छैन होला, किनकि अहिले 10 बजेको मिटिङले त्यो त छलफल सुरु गर्छ र सबै हामीले अङ्कहरू हेर्छौँ उहाँहरूको प्रतिस्पर्धामा के गर्नु भएको छ, कसो आएको छ भनेर। सो त्यसैले यसमा अरू पार्टीका सदस्यहरू नेताहरू त्यो दलका पृष्ठभूमिको अभ्यास गर्नुभएकोहरू राष्ट्रपतिमा आज जोडिन चाहनुहुन्छ भने उहाँहरू आउन पाउनुहुन्छ, तर हाम्रो हामी डेमोक्रेटिक फोर्स हौ, लोकतन्त्र हाम्रो मूल्य मन्त्र हो, हामी सह अस्तित्वमा अभ्यास गर्छौँ, सनातन र सुशासन हाम्रो मुख्य एजेन्डा हो, यो कुराहरू सबै बुझेर उहाँहरू आउनुपर्छ। यहाँ आएर फेरि फरक विचारधारा फरक त हुँदैन एउटा कुरा, अर्को कुरा आए पश्चात प्रक्रियाहरू सबैको लागि लागू हुनेछ। यो पार्टीमा इभन पार्टी सभापति पनि चितवन दुईबाट उठ्ने इच्छा राख्नुहुन्छ उहाँले भने, अर्को कोही व्यक्तिले टिकटमा दावी गर्छ भने उहाँ पनि आन्तरिक प्रतिस्पर्धामा सहभागी हुनैपर्छ। त्यसैले गर्दा यो प्राइमरी इलेक्सन, क्यान्डिडेट क्लब, पोलिटिकल प्रोक्सिमिटी, यो लिडरसिप एकाडेमीको प्रक्रियाहरू छ, त्यसमा जानैपर्छ सबैजना। त्यसैले अरू पार्टीमा जस्तो कोही नेता आउनुहुन्छ किस्तीमा टिकट दिन्छौँ भन्ने हामी कहाँ हुँदैन, र त्यो शर्तमा उहाँहरू सबैजनालाई स्वागत छ।
हजुर, हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। अन्त्यमा धेरैको जिज्ञासा छ, राष्ट्रिय स्वतन्त्र पार्टी आफैमा संसदमा गइसकेको पार्टी, ठूलो पार्टी, देशव्यापी नेटवर्क भएको पार्टी, किन बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सार्नु पर्यो, के बाध्यात्मक स्थिति आइलाग्यो भन्ने कुरा छन्, के भन्नुहुन्छ?
बालनजी एउटा अपेक्षाको एउटा आशाको अनुहार हो होइन, जसमा हामीले देशव्यापी रूपमा देख्न सक्छौँ उहाँबाट कति अपेक्षा कति आशा छ होइन। एउटा मेरिलिस्टबाट वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको ब्यागमा होइन दोहा टु बालन सिटी भनेर लेखिएको हुन्छ, त्यो त्यति धेरै एउटा आशा र विश्वासको फेस, र अर्को यतातिर सांगठनिक संरचना, यो दुइटैको सम्मिश्रण भयो भने बल्ल हामी परिवर्तनको लागि आँट्न सक्छौँ। नत्र यो पुरानो दलहरूसँग अझै 10 वर्ष हामी यस्तै सङ्घर्ष लडिरहने, एकअर्काको प्रतिशोध खेपिरहने, यस्तै यस्तैमा अड्किरहेको हुन्छौँ, तर त्यति समय छैन हामीसँग। यो जेएनजीको विद्रोह पश्चात अरू देशमा भएको विद्रोहहरू हेरौँ, 2010 ट्युनिसियादेखि अहिले रिसेन्टली बङ्गलादेश श्रीलङ्काको विद्रोहहरू हेरौँ, त्यो विद्रोहहरूलाई यसरी नै कसै न कसैले उदारता वा साउथ अफ्रिकाको नेल्सन मण्डेलाको 27 वर्षको जेल यात्रा पश्चात केही समयको लागि प्रधानमन्त्री बनेर छोडिदिएको, राष्ट्रपति बनेर छोडिदिएको त्यो हेरौँ, कसै न कसैले सेक्रिफाइस गरेर अनि त्यो हुन्छ। नत्र तपाईँ द्वन्द्वमा भयो भने तपाईँ बङ्गलादेश बनाउन चाहनुहुन्छ कि तपाईँ श्रीलङ्का बनाउन चाहनुहुन्छ होइन, अनि त्यसैले गर्दा हामीले हाम्रो नेताको तर्फबाट यो सबैजनाले उदारता देखाएर स्वीकार्यता देखाएको हो, यो देशको लागि हो।
हजुर हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा। यसै कुराकानी सँगसँगै सरकार कार्यक्रम यही पुरा हुन्छ। प्राविधिक मित्र रामा अघिल्लालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।